الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج جمعرات ہے، اور جمعرات کے دن ہمارے ہاں آج کل سیرت پاک صلی اللہ علیہ وآلہ وسلم کے بارے میں بات مختصر ہوتی ہے. چونکہ رمضان شریف کا مہینہ ہے، اور رمضان شریف کے مہینے کے لحاظ سے آپ صلی اللہ علیہ وسلم کی سیرت پاک میں جو مواد ہے اس کو بیان کرنا زیادہ مناسب ہے دونوں کے لحاظ سے. تو اس وجہ سے آج مطلب یہی کیا جا رہا ہے، ایام روزہ کی تحدید. روزہ ایک قسم کی دوا ہے، اور دوا کو بقدر دوا ہی ہونا چاہیے تھا. اگر پورا سال اس دوا میں صرف کر دیا تو یہ ایک طبعی علاج ہوتا، اور مسلمانوں کی جسمانی جدوجہد کا خاتمہ ہو جاتا، ان کی شگفتگی مزاج مٹ جاتی جو عبادات کا اثر قبول کرتی ہے. لیکن ایک دو روزہ کا تنگ اور محدود زمانہ رکھا ہے تو یہ اتنی کم مدت تھی کہ اس میں دوا کا فائدہ بھی ظاہر نہ ہوتا. اس لیے اسلام نے روزے کے لیے سال کے 12 مہینے میں صرف ایک مہینہ کا روزہ مقرر کیا. اس ایک مہینے کی تخصیص کی بھی ضرورت تھی تاکہ تمام افراد امت بیک وقت اس فرض کو ادا کر کے اسلام کی نظامی وحدت کو مظاہرہ کرے. اس کے لیے وہی زمانہ موزوں ہے جس میں خود قرآن پاک نازل ہونا شروع ہوا تھا، یعنی رمضان پاک. چنانچہ آپ صلی اللہ علیہ وسلم اس کے بعد جب تک زندہ رہے، اور تمام صحابہ نے یہ مہینہ ہمیشہ روزہ میں گزارا، اور آج تک کل امت محمدیہ علیہ السلام پوری دنیا میں اسی مہینے میں اسلام مانتی ہے، اور پورے مہینہ میں بر حسب توفیق روزہ رکھتی ہے. چونکہ روزہ بہرحال مشقت کی چیز ہے، اس لیے قرآن پاک میں ماہ رمضان کے روزوں کی تحدید اور فرضیت نہایت بلاغت کے ساتھ تدریج طور سے کی گئی ہے، تاکہ نفس انسانی آہستہ آہستہ بہت اہم ذمہ داری کو اٹھانے کے قابل ہو. پہلے تو زمانے کی تخصیص کے بغیر یہ کہا گیا، یا ایھا الذین آمنوا کتب علیکم الصیام، اے ایمان والو تم پر روزہ فرض کیا گیا ہے. اس کے بعد تسلی دے کہ کچھ تم پر اکیلے فرض نہیں کیا، بلکہ کما کتب علی الذین من قبلکم، یعنی جیسے کہ تم سے پچھلے قوموں کے اوپر بھی فرض کیا گیا تھا. اب مدت بھی نہیں، ابھی تک مدت نہیں بتائی گی. اس کے بعد فرمایا ایام معدودات، چند گنے ہوئے دن. مدت کے تعین اب بھی نہیں، البتہ اس بلیغ انداز زمانے سیام کی تخفیف کا ذکر کیا جیسے سننے والوں پر فوراً بوجھ نہ پڑ جائے، اور فرمایا چند گنے ہوئے دن. اس کے بعد اسلامی روزوں کے آسانیوں کا ذکر شروع کر دیا تاکہ طبیعت متوجہ رہے. فمن کان منکم مریضا او علی سفر فعدۃ من ایام اخر، تو جو بیمار ہو یا سفر پر ہو تو دوسرے دنوں کی گنتی مطلب کرے. مگر اس طرح زیادہ سے معلوم ہو کہ روزے کسی خاص زمانے میں فرض ہوں گے، کہ اگر خاص زمانہ نہ ہوتا تو یہ کہنا بیکار ہوتا کہ اگر تم بیمار یا مسافر ہو تو دوسرے دن میں رکو. نجیب اشارتن پتہ چلتا ہے کہ جو دن ہوں گے وہ گنے ہوئے مقرر ہوں گے، ورنہ معدودات گنے ہوئے عدت من ایام اخر، دوسرے دن کی گنتی، اور پھر آگے چل کر ولی تکمل عدت، تاکہ تم شمار کو پورا کر لو، نہ کہا جاتا. پھر اس کے بعد دوسری آسانی بتائی، وعلی الذین یطیقون فدۃ طعام مسکین، اور جو مشکل روزہ رکھ سکتا وہ ایک مسکین کو کھانا فدیہ دے. اب کہا جاتا کہ مگر اس کے ایجاد کے بعد بھی روزہ ہی رکھو بہتر ہے. فمن تطوع خیرا فهو خیر اللہ وان تصوموا خیر لکم ان کنتم تعلمون، جو کوئی شوق سے کوئی نیکی کرے تو یہ بہتر ہے، اس کے لیے روزہ رکھنا تمہارے لیے بہتر ہے اگر تم جانو. ان آیتوں میں دیکھیے کہ قضاء اور کفارے کی ایجاد کے باوجود روزہ رکھنا مستحسن فرمایا، اور روزہ کی اہمیت ظاہر کی. اتنی تمہیدوں کے بعد روزہ کے گنے ہوئے دنوں کی تعین کی جاتی ہے کہ وہ ایک مہینہ ہے، اور جس کو ہلکا کر کے دکھانے کے لیے فرمایا گیا ایام معدودات، چند گنے ہوئے دن. ظاہر کے سال کے 365 دنوں میں 29-30 دنوں کی اہمیت کے روزے کی گنتی کے دو ہیں. بارہ رمضان کو ماہ سیام کرنے سے پہلے اس مہینے کی عظمت اور اہمیت بتائی گئی. شہر رمضان الذی انزل فی القرآن ہدى للناس وبینات من الہدى والفرقان، وہ رمضان کا مہینہ جس میں قرآن اتارا گیا، اس قرآن میں لوگوں کے لیے ہدایت کی گئی، اور ہدایت اور حق و باطل کی تمیز کی دلیلیں ہیں. اب وہ مناسب آ گیا جس میں فرمایا کہ چند دنوں کے روزے اسی رمضان میں جس کی عظمت ہے تم پر فرض کیے گئے. تو ارشاد ہوا، فمن شاہد منکم الشہر فلیصمہ، تو جو اس مہینے کو پاوے اس مہینے بھر کے روزے رکھے. اب پورے رمضان ماہ رمضان کے روزوں کا تعین و تحدید ایام معدودات کی تشریح میں ہو گئی. عربی کا محاورہ ہے کہ جو ظرف زمان ترکیب نحوی میں اپنے فعل کا مفعول فی ہوتا ہے، وہ فعل اس ظرف زمانہ کو محیط ہوتا ہے. مثلا اگر یہ کہنا ہو کہ اس نے مہینہ بھر روزہ رکھا تو کہیں گے صام شہرن उसके मानने होगी कि अगर महीने में चंद दिन रोजे रखे बल्कि बल्कि रोज महीना भर रोजा रखा। इससे साबितों के साथ पाक में पूर्ण रमजान भर रोजा रखने का जिक्र है, चूंकि लफ्ज शार यानी मैं अच्छा महीने का आ गया, इसलिए महीने के शुरू में रोजों का आगाज और महीने के ख़त्म पर उनका खत्म होगा। कमरी महीना जिसका अरब में रिवाज था उसके महीने कभी 30 कभी 29 जैसे रवायत हो वही माह इस्लाम पर भी सादिक आएगा, जैसे कि सर्व कायनात सल्लम तमाम खुलफाए साहबे कराम खुलफाए राशिदीन और जमी फ़र्क इस्लाम के अमल और मुतवातर से साबित और वाज़ेह है और अहादीस सहीह में भी इसकी पूरी तशरीहात मज़कूर हैं। तफसीर ये एक इलम है, कुरान पाक की तफसीर और तशरी ये हदीस शरीफ की तशरी शरा। तो अब तफसीर किस तरह होनी चाहिए, तो इसमें ये वाली बात है कि फसर फसर तफसीर का क्या मतलब है, नहीं फसर का क्या मतलब बयान कर, तो बयान करने का मतलब यह कि तफसरा युफसरो तफसीरन, तो मतलब इसको बयान करना। बयान में वो तमाम चीजें आ जाती हैं जो इससे मुतालिक होती हैं, लेकिन देखे ना ये सारी चीजें अगर एक उस अंदाज में लिखी गई कि ये इसका मतलब ये इसका मतलब ये है, तो उससे इतना ज्यादा लोगों को ये चीज राशिक ना होती। इन्होंने बिल्कुल शान नजूल को बुनियाद बनाकर उस आयत को बुनियाद बनाकर मतलब जो है ना वो सब चीज़ों का मौका बमौका बता दिया कि इसलिए और ये इसलिए और ये इसलिए और ये इसलिए और ये इसलिए, अब सबको मिला के देखे तो बेहतरीन तफसीर बन जाती है। इन सबको मिला के अगर उसको देखा जाए कि देखिए पहले अय्याम मादूदात फरमाया क्यों, इसलिए कि ज़्यादा बोझ ना पड़े। इसमें हमारे लिए एक पैगाम है कि जब हम कुछ काम कर दे रहे हैं तो जो लोग काम करने वाले होंगे उनके एहसासात का ख्याल रखें, उनकी जहन साजी करें, उनका कल्ब साजी करें, उनको अपने साथ ले लें, बल्कि वो खुद ही उस चीज को अपना समझें। ये आजकल का मोटिवेशन का भी उसूल है आजकल के मोटिवेशन का उसूल यही है कि काम इस तरह बताओ कि उसको अपना काम समझे। हाँ जी, तो यहां पर देखें मतलब जिस तरीके से स्टेप बाय स्टेप मतलब बात हुई है, पर पता चलता है कि अल्लाह जल्ल शानु जो कादर मुतलक है और अहकमुल हाकिमीन है, अगर वो हाकिमाना अंदाज में भी फरमा दे तो मैं ये काम करना पड़ेगा, करना पड़ेगा, कोई दरमियान में इस किस्म की बात नहीं हो सकती। हाँ जी, लेकिन नहीं, अल्लाह जल्ल शानु जो अहकमुल हाकिमीन है उसने भी इस अंदाज में वो एक डिक्टेशन के अंदाज में नहीं बताया बल्कि बल्कि समझाने के अंदाज में बताया, हकीमाना अंदाज में बताया, हकीमाना अंदाज में बताया। हकीमाना अंदाज भी होता है, हकीमाना अंदाज भी होता है। फरिश्तों तक के साथ ये मामला हुआ कि फरिश्तों से जब पूछा गया वस्काल रब कल मलाइकतीन निजालन फिल अर्द खलीफा, तो कालू अतजल फिया मयुफसिद फिया व इसफ कुद्दिमा व नहनु सब्ब बिहम्द कौन कद्दुस लक। अब जितनी उनकी समझ थी उसके मुताबिक बात कर ली, उस वक्त हाकिमाना बता दिया, कालू सुभानक ला इल्मना काल इन्नी अलम मा ला तालमून, अल्लाह पाक ने फरमाया मैं जो जानता हूँ तुम नहीं जानते, यह हाकिमाना जवाब था। बस फरिश्तों ने फौरन सरेंडर किया, काल सुभानक ला इल्मना इल्ला मा अल्लमतना इन्नका अंतल अलीमुल हकीम। अब यहां तक बात हो गई, हाकिमाना जवाब का जवाब सरेंडर मिल गया, अब सरेंडर के बाद फिर हाकिमाना बात नहीं फरमाते अल्लाह ताला, फिर हकीमाना अंदाज पे आते हैं। हकीमाना अंदाज सरेंडर करने के लिए था, सरेंडर तो हो गए, अब इसके बाद क्या है, उसके बाद हकीमाना अंदाज है। हकीमाना अंदाज क्या है, वो अल्लमा आदम अस्मा कुल्ला सुमार फकालम बिउन बि अस्मा हाउला इन कुंतुम सादिकीन। हाँ, यानी आदम अलैहिस्सलाम को भी कुछ नाम सिखाए गए और उनको भी वही नाम सिखाए गए, फिर फरमाया कि अब बताओ پوچھے ہم سے. یہ گویا کہ استعداد دکھانی تھی کہ میں نے آدم علیہ السلام کو کیا استعداد دی ہے اور فرشتوں کو کیا دی ہے. تھوڑی سی مثال اگر عرض کروں, جی مثال بڑا مشکل ہے لیکن عرض کر ہی لیتا ہوں, دل میں اللہ پاک نے ڈالا ہے اس وقت تو میں عرض کر لیتا ہوں. کمپیوٹر بہت تیز سمجھا جاتا ہے, کمپیوٹر بہت تیز سمجھا جاتا ہے, اور جب نئے نئے کمپیوٹر آئے نا تو لوگ کمپیوٹر سے اتنے مرغوب تھے کہ بل وغیرہ جو بجلی کے کمپیوٹر سے آنے لگتے تھے کمپیوٹر کے بنا ہوا بل ہے, یعنی اس میں غلطی کا امکان بالکل نہیں ہے. اس وقت ہم چونکہ کمپیوٹر پہ ہمارے جو ہے نا ہمارے جو بیج ہے یہ کمپیوٹر کے ساتھ ساتھ جوان ہوا ہے, مطلب ہم لوگ وہ لوگ ہیں جن کو کمپیوٹر کے الف با کے ساتھ جوان کیا گیا, مطلب ابتدا ہے. تو ظاہر لہٰذا ہمیں بالکل ان کے تمام کانسیکوینس سیکوینس اس کا یعنی اچھی طرح علم ہوا ہے. تو ان دنوں یہ بات کمپیوٹر والی بات بڑی روب کی ہوتی تھی کہ کمپیوٹر سے ایک چیز بنائی گئی ہے. تو میں نے مجھے یاد ہے کہ میں نے اپنے مس بل میں ایک ایرر ڈال لیا خود کستن, ہاں جی وہ سارا غلط ہو گیا, مطلب تو میں نے کہا کہ کمپیوٹر نے بنایا ہوا ہے. بھائی کمپیوٹر نے بنایا تھوڑا ہے, آپ نے کمپیوٹر کو جو کہا ہے اس نے وہی کیا, تو غلطی کرے گا تو کمپیوٹر بھی وہی غلطی کرے گا, کمپیوٹر خود تو کچھ نہیں کرتا. کمپیوٹر ایک بچے سے بھی زیادہ نادان ہے, بچے کی بھی لرننگ کیپیبلٹی ہوتی ہے, کمپیوٹر کی لرننگ کیپیبلٹی نہیں ہے. کمپیوٹر کین ناٹ لرن, کمپیوٹر کین ڈو وٹ یو آس دیٹ ٹو ڈو اینڈ ود دا پروسیجر یو ہیو ٹولڈ, مطلب یہ آپ کو مطلب وہ جو ہے نا وہ کمپیوٹر کا بات ہے. تو وہ جو ہے نا مطلب یہ ہے کہ لوگوں کا بڑا روب تھا, ان کے ذریعے سے اس کو پتہ چل گیا کہ وہی کمپیوٹر. تو ہم پھر بعد میں کہتے ہیں بھائی کمپیوٹر سے ذریعے سے جو بل بنا ہے وہ کسی انسان نے ڈیٹا دیا ہے. تو اس میں دو قسم کے مسائل ہو سکتے, کمپیوٹر پروگرامنگ میں اگر کوئی غلطی ہوگی وہ بھی انسان کی ہوگی, اور اگر صحیح بنایا ہوگا وہ بھی کسی انسان نے بنایا ہوگا. اور دوسرا ڈیٹا فیڈ جو کیا جاتا ہے, اگر کمپیوٹر پروگرام بالکل صحیح بھی ہے لیکن آپ ڈیٹا غلط فیڈ کر لیتے ہیں تو ظاہر ہے وہ تو جواب آپ کو پھر غلط دے گا, کیونکہ آپ نے ڈیٹا غلط دیا ہے, وہ خود تو کچھ نہیں کر سکتا. تو کمپیوٹر جو ہے یہ خود کچھ نہیں کر سکتا, وہ آپ کے اوپر ہولی سولی ڈیپینڈنٹ ہے, لیکن سپیڈ اس کی زیادہ ہے. لیکن یہ سپیڈ جو ہے یہ سیکوینشل زیادہ ہے, پیرل پروسیسنگ کمپیوٹر میں بہت کچھ کرنا پڑتا ہے پھر, جبکہ انسان کا پیرل پروسیسنگ بہت زیادہ ہے. یعنی مطلب یہ ہے کہ آپ مجھے بتاؤ کہ آپ کا جتنا دماغ کے اندر سٹوریج ہے کمپیوٹر اتنا کر سکتا ہے, جتنے لینزز مطلب ہمارے آنکھوں کے اندر ہے یعنی مطلب جتنے ملینز, ان سب کا ڈیٹا لے کر اس کو مطلب اس کو جو ہے مطلب وہ کرنا یعنی استعمال کرنا اور اس سے پھر ایک ڈیٹا ریزالو کرنا, یہ پھر اپنے کیمرے لگاؤ نا اتنے پھر پتہ چلے گا. کیوں آپ تو کیمرے کے ایکسپرٹ ہیں نا بتاؤ, ہمارے چار کیمرے ہوتے ہیں اس میں ٹک 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 ٹک, مطلب ظاہر وہ کچھ نہ کچھ سپیڈ کا مسئلہ ہو جاتا ہے. ہاں جی مجھے گھر والے کہتے ہیں کیا یہ جمپ لگاتے ہیں, ادھر رک گیا پھر ادھر پہنچ گیا فوراً, یعنی کہ یہ کمپیوٹر کی کمزوری ہے. ہاں جی تو اب یہ کہ مطلب اتنے ملینز کیمرے ہمارے آنکھ کے اندر لگے ہوئے ہیں, اور پھر اس کے ذریعے سے مطلب جو ہے نا ہم جو دماغ کے اندر وہ فوراً پروسیس ہو جاتا ہے. ایک بات چلو مان لیا نا. ہاں جی دوسری بات بتاتا ہوں, مثانہ اور یہ کڈنی, یہ کڈنی کو آپ مشین بنا دینا اور پھر اس مشین سے آپ جو ہے نا وہ چیزیں صاف کریں پھر دیکھو کیا ہوتا ہے, کمپیوٹر کے ذریعے سے وہ چلے گا مشین, लेकिन देखो कुछ स्पीड पिया स्पीड क्या होगी, वो स्लोली प्रोसेस करेगा। जबकि आपका जो पूरे निज़ाम है इतना जबरदस्त, इतने सिस्टम्स है हमारे हमारे जिस्म के अंदर, इतने सिस्टम्स है, ये डाइजेशन का सिस्टम ले लो, सांस लेने का सिस्टम ले लो, देखने का सिस्टम ले लो, बोलने का सिस्टम ले लो, पसीने का सिस्टम ले लो, मसाने का सिस्टम ले लो, हार्ट का सिस्टम ले लो, इतने प्रोसेस, इतने आप करके दिखा ना, फैक्ट्री आपकी बन जाएगी और उस स्पीड की नहीं होगी। तो पता चले कंप्यूटर का स्पीड भी हमसे ज्यादा नहीं है, सिर्फ सिक्वेंशियल स्पीड ज्यादा है। सिक्वेंशियल स्पीड तो अगर इसको भी हम कर लेते तो वो भी ज्यादा हो जाता, लेकिन अल्लाह पाक ने उसको तो अमली तौर पे बनाया ना, अमल के लिए बनाया, उसको हिसाब किताब बनाने के लिए तो नहीं किया। हाँ जी, तो इसका मतलब है कि देखो ना, ये जो चीज़ है कंप्यूटर बहुत तेज समझाए, लेकिन असल में क्या है, बस यही चीज थी। फरिश्तों को जो हुक्म दिया जाता है कर लिया, वो जो अपनी तौर पे बातें हैं वो जो इंसान को सिखाई गई फरिश्तों को नहीं सिखाई गई। ये वो वाला वल्लम आदम अलस्मा कुल्ला समर फकालम भी होनी बस मैं हा ओला इन कौन तुम सादिकी। तुमने फौरन अपनी लिमिटेशन को मालूम किया, कालू सुबहान कल इल्म लना इल्ला मा अल्लमतना इन्नका अंतल अलीमुल हकीम। फौरन ने कहा कि अल्लाह तू पाके, हमें तो वो इल्म बस है जितना आपने जितना तूने दे दिया है, इन्नका अंतल, बस ये असल में बुनियादी बात है। अब अगर मैं इधर थोड़ा सा थोड़ा सा थोड़ा सा थोड़ा सा थोड़ा सा इसके अंदर एक बात अर्ज कर लूँ, अल्लाह मुझे माफ़ करे, गलती ना हो जाए, समझाने के लिए अर्ज कर रहा हूँ। फरिश्तों ने क्या कहा, कालू सुभानक ला इल्म लना इल्ला मा अल्लमतना इन्नक अंतल हकीम। यानी जो कुछ हम कर रहे हैं वो तो तेरी वजह से कर रहे हैं, तू जितना हमें बताते उतना हम करते हैं, वैसे ही करते हैं, हमारा अपने दरमियान में तो सोचने वाला निजाम है ही नहीं। समझ में आ गई ना बात, हमारा तो अपना सोचने वाला निजाम है ही नहीं, उस फरिश्तों की है ही यही तारीफ कि उनको जो कहा जाता है वो कर लेते हैं और उसका कोई इनकार वगैरह उनमें नहीं होता। यानी इधर ऑर्डर आ गया उधर इंप्लीमेंट हो गया, दरमियान कोई सोच नहीं। अल्लाह ताला ने उनको मुकल्लफ ही नहीं किया, इसका इंसान को मुकल्लफ किया, फर्क यही है, इंसान को मुकल्लफ किया सोचने का समझने का इख्तियार दे दिया। इंसान भी जिन चीजों में जिन चीजों पे इख्तियार नहीं है, जैसे फरिश्तों का नहीं है, तो उसमें नहीं पूछता अल्लाह ताला। जिन चीजों का इख्तियार नहीं है इंसान को, उसमें नहीं पूछता अल्लाह ताला से, अल्लाह ताला से नहीं पूछता। अल्लाह ताला किसी इंसान से नहीं पूछेगा कि तू अंधा क्यों होता, इख्तियार नहीं। हाँ जी, किसी को किससे नहीं पूछेगा तेरा फलां हाथ काम क्यों नहीं कर रहा था। हाँ, अगर उसकी गलती की वजह से ऐसे हो चुके तो फिर पूछ सकते हैं। तो जो चीजें इंसान के बस में नहीं है, गर्मी क्यों है सर्दी क्यों है, इसके बारे में अल्लाह पाक इंसान से नहीं पूछेगा। हाँ, गर्मी में जो काम करने थे किए थे नहीं किए थे, सर्दी में जो काम करने थे किए थे नहीं किए थे, सुबह के वक्त जो काम करने थे सुबह क्यों हुई नहीं हुई, ये सब नहीं पूछेगा। सुबह क्यों हुई नहीं हुई इसका नहीं पूछेगा, लेकिन सुबह के वक्त जो काम करने थे किए नहीं किए, शाम के वक्त जो काम करने थे किए नहीं किए, यानी गोया कि उस अमले जहां इख्तियार है वहां पर हिसाब है, जहां पर इख्तियार है वहां पर हिसाब है। फरिश्तों का इख्तियार नहीं है, हिसाब भी नहीं। कंप्यूटर की गलती कंप्यूटर प्रोग्रामर की गलती मानी जाती है, कंप्यूटर की गलती नहीं मानी जाती। समझ में आई ना बात। तो जब इस वक्त इस किस्म की बात है तो अल्लाह जल्ल शानू चूंकि बराह रास्त फरिश्तों को हुक्म देता है, उनका दरमियान में सोचने वाली बात ही नहीं, तो उनसे हिसाब भी नहीं है। और इंसान को इख्तियार दिया गया कि तुम हिसाब करो। वल तंजुर नफ्स मकदमत लगद वत्तकुल्लाह इन अल्लाह खबीर बिमा तामलून। چاہیے کہ ہر شخص دیکھ بھال نکل کے لیے وہ کیا بھیج رہا ہے. یہ بات ہے. اس لحاظ سے ہمیں انسانیت کے شرف کے مطابق جو ڈیوٹی دی گئی ہے اس کو اچھی طرح سمجھیے. فرشتوں کو اللہ جل شانہ نے اپنے نظام کو چلانے والا بنایا ہے ایز اٹ از, اس میں ان کا اختیار نہیں چلتا. جبکہ انسان کو اختیار دیا گیا ہے, لہذا جو کام اچھا کرتا ہے اس کا اس کو صلہ ملتا ہے, جو کام خراب کرتا ہے اس پہ اس کو سزا ملتی ہے. ہاں جی, اس میں آتا ہے نا کہ جس مطلب جو جس نے کوئی اچھا کیا اپنے لیے کیا, جس نے برا کیا تو اپنے لیے برا کیا. کیسی آیت ہے؟ فلی نفسی ومن اساء فعلیہا. صاحب بات ہے. تو اس کا مطلب یہ ہوا کہ انسان اپنی ذمہ داری کو جان لے. ارادہ ہے, ارادہ اس کے ساتھ رکھا گیا ہے, ارادہ اس کے ساتھ رکھا گیا ہے. اللہ تعالیٰ کے صفات ثبوتیہ کا ظہور ذلی طور پر انسان کے اندر ہوتا ہے. یعنی بعض صفات ثبوتیہ کا, جیسے دیکھنا ہے, سننا ہے, بولنا ہے. ہاں جی, یہ جو ہے نا مطلب یہ صفات. تو اس وجہ سے انسان کو ان باتوں کا خیال رکھنا چاہیے اور اپنا محاسبہ کرتے رہنا چاہیے تاکہ کوئی ایسا کام نہ ہو جس سے. اب اس میں بات یہ ہے کہ جو چونکہ یہ چیز انسان کے ساتھ لگی ہوئی ہے, تو لہذا اس کو اپنا کام صحیح طور سے کرنے کے لیے وہ جو عوامل اس کو برائی کی طرف لے جاتے ہیں اس پہ چیک لگانا ہوگا. تو دو ہیں, اگر وہ دو یا نہ رہیں یا ٹھیک ہو جائیں تو کام بن جائے گا, پھر 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 انسان بہت آگے چلا جائے گا. تو ایک شیطان ہے اور دوسرا نفس ہے, ایک شیطان ہے دوسرا نفس ہے. اب دیکھو, رمضان شریف میں شیطان کو قید کر دیا جاتا ہے, لہذا ایک چیز تو ہٹا دی گئی, شرکش جنات کو اور شیاطین کو قید کر دیا, وہ ایک چیز تو ہٹا دی گئی, اب صرف ایک رہ گیا نفس. تو اس نفس کو کنٹرول کرنے کے لیے جن چیزوں کی ضرورت ہے وہ رمضان میں رکھ دی گئیں, رمضان کے اندر ہی یہ رکھ دی گئیں. لہذا بی وتھ دا سسٹم, یو ول گیٹ دا بینیفٹس آف دیٹ. کیا کہا؟ بی وتھ دا سسٹم اینڈ یو ول گیٹ دا بینیفٹس آف دیٹ. تو رمضان شریف کے جو حکمت ہے اس کے ساتھ ساتھ رہو, آپ کو رمضان شریف کی برکات حاصل ہو جائیں گے, آپ کو رمضان شریف کی برکات حاصل ہو جائیں گے. تو کیا ہے ساتھ ساتھ رہنے کا کیا مطلب؟ ایک تو اللہ پاک نے اس میں دن میں کچھ رکھا ہے, اس میں رات میں کچھ رکھا ہے. دن کے حصہ دن میں لو, رات کے حصہ رات میں لو, اور اس کے لیے پھر یہ کرو کہ دن کو دن رکھو, رات کو رات رکھو. یعنی دن والی چیزیں رات میں تلاش کرو, رات والی چیزیں دن میں تلاش نہ کرو. تو اس کا طریقہ پھر یہی ہوگا کہ آپ سحری آخر وقت تک لے جائیں اور روزے افطار کرنے میں جلدی کریں, جائز جلدی, جائز جلدی. ٹھیک ہے نا, یہ والی بات ہے. یہ جو کراہت آتی ہے کیوں آتی ہے؟ اس لیے آتی ہے کہ اپنے سسٹم کو چیلنج کر دیا. بات سمجھ میں آ رہی نا, سسٹم کو چیلنج کر دیا, آپ سسٹم کے ساتھ نہیں رہے. اگر چیلنج اس حد تک نہیں کیا کہ انکار کیا ہے, انکار نہیں کیا, صرف سستی کی ہے, نہ سمجھے کی ہے. سمجھ میں آئی نا بات؟ لہٰذا کراہت کے تک بات رہ گئی, اور اگر آپ نے اس کا بالکل اس سے وہ کر لیا تو پھر تو روزہ ہی چلا جائے گا. ٹھیک ہے نا؟ تو اس طرح مطلب یہ ہے کہ روزہ میں جو اللہ تعالیٰ نے نظام رکھا ہے, اس نظام کو اس نظام کے ساتھ ساتھ رہو, उससे आगे पीछे ना हो, सिस्टम के साथ साथ रहो, बी विद द सिस्टम। हाँ जी, ये तो हमारे माशरत का जबरदस्त उसूल है ना, बी विद द सिस्टम। तो अब ये जो रमजान शरीफ है उसमें एक तो ये वाली बात है कि दिन के वक्त दिन का काम और रात के वक्त रात के काम। दिन के वक्त का काम अपने रोजे की हिफाजत करो, दो तरह से हिफाजत। एक उन कामों से बचना जिससे रोजा टूट जाता है, और एक उन कामों से बचना जिससे रोजा कमजोर हो जाता है। कमजोर किन चीजों से हो जाता है? वो काम जो पहले से मना है लेकिन वो रोजों की डिफाइन नहीं करते। रोजों को डिफाइन करने वाले तीन चीजें हैं, खाना पीना और मुबाशरत। इससे महदूद वक्त के दरमियान जो बताया गया है रुकना, ये रोजे को डिफाइन करता है। लेकिन रोजे को कमजोर करने वाली चीजें क्या है? गीबत पहले से हराम है, झूठ पहले से हराम है, हलाल हराम माल पहले कमाना पहले से हराम है, इस तरह बदनजरी पहले से, उस तरह दूसरी चीजें। अब ये जो चीजें पहले से हराम है उनको रमजान शरीफ में बिल्कुल ना होने देना, वरना रोजा कमजोर हो जाएगा। क्योंकि रोजे की बुनियाद तकवा पर है, तकवा इसका हुसूल है, तकवा का हुसूल है। तो तकवा का हुसूल अगर आप तकवा की डिफिनीशन के खिलाफ जाएंगे तो तकवा कमजोर होगा या नहीं होगा? तो तकवा का डिफिनीशन क्या है? फजूर का मुकाबला। लिहाजा जितने जितने फजूर आपसे होंगे बेशक वो रोजे के डिफिनीशन नहीं करेंगे, लेकिन तकवा की डिफिनीशन तो कर रहे हैं ना। इल्हामी उलूम है अल्हम्दुलिल्लाह, इसमें हमारा कोई कम नहीं। हाँ जी, यानी मतलब ये कि यानी रोजे की डिफिनीशन वाले तो तीन अमाल है, लेकिन तकवा के डिफिनीशन वाले बहुत सारे अमाल है। तमाम फजूर उससे रुकना, ये जो है ना क्या है, ये तकवा के। अब अगर उन फजूर को होने दिया गया तो अपने तकवा के डिफिनीशन को फॉलो नहीं किया, नतीजतन तकवा उसमें कमजोर होता जाएगा। जब तकवा कमजोर होगा तो रोजे का नतीजा क्या है? तकवा है ना, तो रोजा कमजोर हुआ या नहीं हुआ? समझ में आ गई ना बात? रोजा कमजोर हो गया। इस लिहाज से उलूम अजीम में आता है। हाँ जी, तो तकवा का जो मतलब यह है कि जो है मतलब बाप, इसको जो है ना सही करने के लिए हमें अपने रोजे पर चेक लगाना पड़ेगा कि इसमें हम क्या क्या कर रहे हैं। हाँ जी, और इसके हिसाब से अपने आप को रखना पड़ेगा। बस सिर्फ ये वाली बात है कि जमानी लिहाज से भी आपने इसको करना है, क्योंकि टाइमिंग्स बाउंड है ना, मतलब जो सुबह सादिक और आफ्ताब, जमानी लिहाज से भी इसको करना है, और साथ साथ इसके अंदर जो तकवा को डिफाइन करने वाली चीज़ें हैं उनका भी ख्याल रखना है, और सबसे ज़्यादा रोज़े को डिफाइन करने वाली जो चीज़ें हैं उसको भी रखना है, तो फिर इंशाल्लाह आपका रोज़ा कामिल हो जाएगा। ये तो रोजा कामिल करने के लिए बात होगी जो दिन के साथ ताल्लुक रखने वाली चीजें हैं, जो दिन के साथ ताल्लुक रखने वाली चीजें उसकी बात हो गई। अब रात के वाली चीजें, रात वाली चीजें क्या है? सबसे पहली बात, इन सलात तनाल फाशा वल मुनकर वल जिक्रुल्लाह अकबर। हाँ जी, कि जो रोजा है जिसको कि नमाज है वो बिहाई की बातों से रोकती है और मुनकरात से बचाती है। तो ये वाली बात, अब आपका नमाज जो है, एक तो उसकी क्वांटिटी बढ़ाई गई, रकातों की तादाद बढ़ाई गई, दूसरे इसमें कैफियत इम्प्रूव करना है। कैफियत इम्प्रूव करने के लिए कुरान जो अल्लाह का कलाम है उसका सहारा लेना, मतलब यूं कह सकते हैं खुशू आपकी दाखिली चीज है, कुरान आपकी खारिजी चीज है। खुशू के जरिए से नमाज दाखिली तौर पर मजबूत करो, और कुरान के जरिए से इसको खारिजी तौर पर मजबूत करो, ठीक है ना? तो क्या होगा, ये जो आपका मामला अब चल रहा है नमाज का तरावी के सूरत में, इंशाअल्लाह आपकी जो رمضان کی جو راتیں ہیں جس مقصد کے لیے وہ ماشاءاللہ وہ کام آپ پورا کریں گے. ایک بات. دوسری بات یہ کہ سحری کے وقت تہجد اور اس کی دعائیں وہ بھی آپ کی رات کے اعمال کا تعین کرتی ہیں. اور تیسری بات بالخصوص لیلۃ القدر میں ایک ایک لمحہ کمانا. یہ جو ہے نا بھائی تو یہ رات کے اعمال. اب دیکھیں رمضان شریف کا مہینہ کا جو بنیادی مقصد ہے روزہ رکھنا اور تقوی حاصل کرنا وہ دن پر ڈیفائنڈ ہے ڈیپینڈنٹ ہے, لیکن اس کا معراج رات میں ہے. اس کا جو معراج ہے وہ رات میں ہے. دن میں بنیاد ہے اور رات میں معراج ہے. کیا خیال ہے کسی کتاب میں یہ چیز ہم نے پڑھی نہیں پڑھی؟ جو دن ہے اس کا جو ہے نا مطلب ہم کیا کریں بنیاد مضبوط کریں اور رات میں معراج. سبحان اللہ. الصلاۃ معراج المؤمنین تو پہلے سے فرمایا گیا نا. واستعینوا بالصبر والصلاۃ ان الصلاۃ تنہی عن الفحشاء والمنکر ولذکر اللہ اکبر اقم الصلاۃ لذکری. یہ ساری باتیں کیا ہیں؟ یہ رات کے لحاظ سے بہت زیادہ اہم. دن میں بھی ہے کیونکہ دن میں جو نمازیں وہ نہیں, دن میں بھی ہیں لیکن رات میں اکثر حصہ ہے, رات میں اکثر حصہ ہے. تو اس لحاظ سے نفس کی اور دل کی دونوں کا علاج سبحان اللہ رمضان شریف میں موجود ہے. نفس کا علاج بھی موجود ہے, دل کا علاج بھی موجود ہے. اور جس وقت آپ اس تمام چیزوں کو سمجھ جائیں تو عقل کا علاج بھی مضبوط. یعنی اس کے ساتھ اگر آپ کو مدم ہو جائے تو ظاہر تو آپ کا عقل کا علاج بھی موجود ہے. تو اس کا مطلب ہے کہ رمضان شریف مکمل اصلاح کا مہینہ ہے. اس پہ حضرت تانوی رحمۃ اللہ علیہ نے باقاعدہ ایک پورا سلسلہ مباحث کا شروع کیا تھا جس میں ایک روح الصیام ہے, ایک روح الصلاۃ ہے, روح قرآن ہے, مطلب اس طرح وہ تراویح کا اور پھر اس کے بعد روح الارواح کا بھی ہے. مطلب مواعظ میرے خیال میں ہمارے پاس ہوں گی انشاءاللہ, پڑھی ہوں گی. تو یہ میں اس لیے عرض کرتا ہوں کہ یہ چیزیں جو ہے نا ہمیں رمضان شریف کے حساب سے سمجھنی چاہیے. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین.